यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा 10 बुँदे सहमति, आज बस्ने पार्टी स्थायी कमिटिको बैठकबाट अनुमोदन गरिने। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाण्डुको वीर अस्पताल स्थित कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन। यही सन् 2021 को अन्त्यसम्ममा सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइसक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। नेपालमा हिजो थप 1831 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित 20 जनाको मृत्यु, 1533 जना संक्रमण मुक्त। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सम्भवत आज सर्वोच्च अदालतले अन्तिम आदेश दिने। र युरोकप फुटबल प्रतियोगिता अन्तर्गत गए राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा 2 विरूद्ध 3 गोल अन्तरले पराजित गर्दै इटली विजयी। समाचार अब विस्तारमा। सत्तारूढ़ नेकपा एमालेको आन्तरिक एकताका निम्ति 10 बुँदे सहमति भएको छ। एमालेभित्र रहेको विवाद समाधान गर्न गठित कार्यदलको निरन्तरको प्रयासपछि पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धतासहित उक्त प्रस्ताव तयार गरिएको हो। प्रतिनिधि सभाको विघटन सम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरूप अगाडि बढ़ने सहमतिसँगै सत्तारूढ़ नेकपा एमालेमा 10 बुँदे सहमति भएको नेताहरूले जानकारी दिनुभयो। सहमति अनुसार अब एमाले नेकपा गठन पूर्वको अवस्थामा फर्किएको छ। एमाले सर्वोच्च अदालतको फागुन 13 गतिको फैसलापछि एकतासँग मेल नखाने सबै निर्णय स्वत बदर गरेको छ। एमालेमा माओवादी केन्द्रबाट आएका स्थायी कमिटि सदस्य र केन्द्रीय कमिटि सदस्यलाई स्वागत गर्दै सोही पदमा निरन्तरता दिने निर्णय समेत भएको छ। हिजो बिहानदेखि राति अबेरसम्म सिंहदरबारमा भएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो। उहाँले राष्ट्रिय आवश्यकता र जनताको भावनाको आकांक्षा बमोजिम ऐतिहासिक सहमति गर्दै एकताबद्ध भएर सबै समस्या समाधान गर्ने दृढ़ता लिइएको बताउनुभयो। सहमतिमा पार्टीमा योगदान गरेका अन्य नेताहरूलाई केन्द्रीय कमिटिले 10% नबढ़ने गरी उक्त कमिटिमा मनोनयन गर्ने, पार्टी तथा जनसंगठन पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशन सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने उल्लेख छ। यी निर्णयहरू अनुमोदनका लागि यथाशीघ्र विधान अधिवेशन आयोजना गरी प्रस्तुत गर्ने पनि सहमति भएको छ। एकता सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि आज नेकपा एमाले स्थायी कमिटिको बैठक बोलाइएको छ भने पार्टीको केन्द्रीय कमिटिको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच गत जेठ 2 गतेको सहमतिका आधारमा गठित दश सदस्यीय कार्यदल गठन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् 2021 को अन्त्यसम्ममा सबै नेपालीलाई कोविड विरूद्धको खोप लगाइसक्ने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। वीर अस्पताल स्थित कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना विरूद्धको थप खोप आपूर्तिका लागि विभिन्न देशहरूसँग संवाद र सम्झौता गरिराखेकाले खोपको आपूर्ति अब निरन्तर हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भ्याक्सिन हामीले उपलब्ध गराएका छौँ, भ्याक्सिन आइराखेका छ। हिजोकै अस्तिको दिन पनि भ्याक्सिन आयो, भोलि पनि भ्याक्सिन आउँछ, त्यसपछि पनि भ्याक्सिनहरू आउँछन् र भ्याक्सिन निरन्तर ल्याउने र निरन्तर जनतालाई खोप उपलब्ध गराउने र गतिसार सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँ नयाँ सम्झौताका लागि सहमतिका प्रयासहरू गरिराखेका छौँ। त्यसका लागि संवादहरू गरिरहे लगभग 1 वर्षको अन्त्यसम्ममा मुख्य रूपमा भ्याक्सिन हामीले मोटामोटी रूपमा लगाइसक्ने गरी यो 2021 भित्रमा लगाइसक्ने गरी प्रयास गरिरहेका छौं। तर हाम्रो क्षमताले कति भ्याउँछ त्योभन्दा अलिकति पर पनि जान सक्छ, तर अब भ्याक्सिनको अभावबाट हामी तडपिन पर्ने स्थिति आउँदैन।
प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरेका कारण स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धका बावजूद महामारी नियन्त्रणमा धेरै हदसम्म सफल भएको बताउनुभयो। उहाँले कोविड रोकथामका लागि स्वास्थ्य सजगता अपनाउन सबैमा आग्रह समेत गर्नुभयो।
जनताको जीवन रक्षा पहिलो कर्तव्य हो, किनभने जनताको जीवन नै राष्ट्रको सबभन्दा ठूलो प्राथमिक महत्वको विषय हो, सम्पत्ति हो र त्यसको रक्षा सबभन्दा ठूलो कर्तव्य हो। त्यस भावनाका साथ हामीले कोविड विरुद्धको लडाईँ अगाडि बढाएकै हुनाले हाम्रो जस्तो पछाडि पडेको स्वास्थ्य सुविधा पर्याप्त नभएको स्वास्थ्य सामग्री अथवा डाक्टर चिकित्सक नर्स अरू विभिन्न पक्षहरूको पनि न्यूनता रहेको, साधन स्रोतको न्यूनता रहेको, उपकरणहरूको न्यूनता रहेको, हाम्रो जस्तो देशमा हामीले यतिको सफलताका साथ नियन्त्रण गर्न सक्ने थिएनौँ। त्यस भावनाका साथ हामीले जीवन रक्षा पहिलो कुरा भनेर अगाडि बढायौं। अब जनतामा सचेतनताको पनि मात्रा बढेको छ र बढ्नु पर्दछ। सामाजिक दूरी कायम गर्ने जस्ता कुरा, मास्क लगाउने जस्ता कुरा, यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ। र अब लापरवाही बढाउने होइन, लापरवाही गर्ने होइन, सजगता बढाउने हो र सजगता कायम राख्ने हो। थप उपचारका सुविधालाई हामीले सदुपयोग गर्ने हो र नेपाली जनताको जीवन रक्षा गर्ने, त्यसमा हामी सफल हुन्छौं।
नवनिर्मित कोविड अस्पतालको अधिकतम उपयोग गर्ने र यसबाट जनताले पूर्ण रूपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डाक्टर जागेश्वर गौतमले नयाँ भवनले कोविड 19 विरूद्धको लड़ाई जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले राष्ट्रिय सभालाई जनताप्रति जिम्मेवार, अझ मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले कोरोना महामारीबाट नागरिक आक्रान्त बनेको, महँगी बढ़ेको, पूर्व तयारी नहुँदा धेरै मानिस बाढ़ी पहिरोबाट पीड़ित बन्नु परिरहेको अवस्थामा सबै मिलेर समस्या समाधान गर्ने गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले वर्तमान सरकारले लोकतन्त्रको मूल्य मान्यता विपरीत काम गरिरहेको आरोप लगाउनुभयो। यसैबीच राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2076-77 प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। नेपालमा हिजो थप 1831 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 5,535 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,237 जना र 3,683 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 594 जना गरी जम्मा 1,831 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलका अनुसार काठमाडौँ उपत्यकामा गत 24 घण्टामा 391 जना कोरोनाबाट संक्रमित भएका छन्, जसमा भक्तपुरमा 31, ललितपुरमा 97 र काठमाडौँमा 263 जना रहेका छन्। देशभरबाट गएको 24 घण्टामा थप 1,533 जना कोरोना संक्रमण मुक्त भएको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। कोरोना संक्रमणबाट हिजो थप 20 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,382 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर 26,173 जना कोरोना संक्रमित आइसोलेशनमा उपचार गरिरहेका छन्, जसमा 23,471 जना होम आइसोलेशनमा र 2,702 जनाले संस्थागत आइसोलेशनमा रहेर उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। कोरोना संक्रमणको जोखिम कायमै रहेको बताउनुहुँदै प्रवक्ता डाक्टर पौडेलले अहिले पनि 5 जनाको परीक्षण गर्दा 1 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। झापा, मोरङ, सुनसरी, कास्की, काठमाडौँ उपत्यका र चितवनमा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। संक्रमण गाउँ गाउँमा फैलिरहेको र जोखिम कायमै भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई प्रवक्ता डाक्टर पौडेलले आग्रह गर्नुभयो। यसैबीच स्याङ्जाका 2 जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका 60 र 14 वर्षीय 2 पुरूषको नयाँ भेरिएन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाण्डु स्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरिएन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले हिजो विज्ञप्ति मार्फत जानकारी गराएको छ। निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूमा नयाँ भेरिएन्ट डेल्टा बी 1.617.2 भएको पुष्टि भएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ 31 गते काठमाडौँ पठाइएकोमा स्याङ्जाका 2 सहित गोर्खाको बारपाक सुलीकोट गाउँपालिकाका 33, 40 र 70 वर्षीय 3 महिला गरी 5 जनामा नयाँ भेरिएन्ट फेला परेको हो। नयाँ भेरिएन्ट पुष्टि भएका स्याङ्जाका 2 संक्रमित निको भएर घर फर्किसकेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो। संक्रमितहरूमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको अध्यक्ष थापाले बताउनुभयो। डेल्टा भेरिएन्ट भाइरस यस अघिको अल्फा भेरिएन्ट भन्दा बढ़ी संक्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति मार्फत अनुरोध गरेको छ। जिल्लामा पनि नयाँ भेरिएन्टका संक्रमित फेला परेपछि त्यहाँका बासिन्दा त्रसित भएका छन्। कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिमानामा छूट दिइएको छ। अध्यागमन विभागले एक सूचना जारी गर्दै अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा नियमित रूपमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान बन्द भएकाले गत वैशाख 15 गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार 31 गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दिएको जनाएको हो। प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक 3 अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक 5 डलर जरिवाना बापत शुल्क लाग्ने गरेको छ। विभागको सूचना अनुसार नेपालमा आफ्नो बसाई थप गर्नका लागि असार 25 गतेदेखि आवेदन गर्ने र आगामी साउन 1 गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ। यसैगरी अध्यागमन कानून अनुसार एक प्रवेशाज्ञा वर्षमा पर्यटकले 150 दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचना अनुसार बस्न पाउने अवधि 210 दिन कायम गरिएको विज्ञप्तिमा जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको छ। यस मुद्दामा पक्ष विपक्ष तथा अदालतको सहयोगी एमिकस क्यूरीको राय समेत सुनेपछि असार 21 गते सर्वोच्च अदालतले रिटलाई हेर्दा हेर्दैमा राखी आजका लागि पेशी तोकेको थियो। सर्वोच्च अदालतले रिटमा सम्भवत आज अन्तिम आदेश गर्नेछ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा असार 9 गतेदेखि 21 गतेसम्म रिटको निरन्तर सुनवाई भएको थियो। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ। हिजो बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता रहेकाले माओवादी केन्द्र वैधानिक नै रहेको निष्कर्ष निकालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। हाल नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरूका तर्फबाट माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई पार्टी खारेजीको माग गर्दै आयोगमा अधिवक्ता सरोज बुढाथोकीले निवेदन दिनुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढ़ेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकोमा आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै मन्त्रालयले हिजो विज्ञप्ति निकालेर खण्डन गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत निगमको संगठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्ने बारे आवश्यक तयारी स्वरूप विभिन्न विकल्पमा छलफलको प्रक्रिया मात्रै अघि बढ़ेको निगमले यसअघि नै स्पष्ट पारिसकेको छ। जुम्ला जिल्ला वर्षौंपछि राष्ट्रिय प्रसारण लाइनमा जोड़िने भएको छ। साउन पहिलो हप्ताबाट 11 केभीएको राष्ट्रिय प्रसारण लाइन जुम्लामा पुर्याउने गरी सबै तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ। राष्ट्रिय प्रसारणका लागि जडान गरिएका ट्रान्समिटर तथा लाइनहरूमा पछि समस्या नआओस् भन्नका लागि विद्युत परीक्षणको काम तीव्र रूपमा भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताउनुभयो। दैलेख दुल्लु दुल्लु कालीकोट कालीकोट हुँदै जुम्ला आउने 11 केभी विद्युत लाइन दिगो व्यवस्थापनको तयारीमा प्राधिकरणको ध्यान गएको समेत प्रमुख पाण्डेले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सुरक्षा भत्ता वितरणमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लह गाउँ विकास समितिका तत्कालीन सचिव विरूद्ध विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ। आयोगका अनुसार तत्कालीन सचिव द्रोण प्रसाद पौडेलले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरी 5,93,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। यस्तै आयोगले साविक लह गाउँ विकास समितिमा नै कार्यरत दीपक सुनारले सामाजिक सुरक्षा भत्ताको गलत कागजात तयार पारी सरकारी स्रोतको दुरूपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा 4,40,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो। यसैगरी आयोगले गोर्खाको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरूङ सहित चारजना विरूद्ध विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ। स्थानीय झाँक्री चोकदेखि ताकुसम्मको सड़क निर्माणका लागि लागत अनुमान अनुसारको काम नगरेको तथा ठेकेदारसँग मिलेमतो गरी रकम हिनामिना गरेको पाइएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका पीड़ितहरूले पछिल्लो पटक बनेको कार्यदलको प्रतिवेदन आफूहरूको हितमा भएको भन्दै कार्यान्वयनका लागि माग गरेका छन्। दुई दशकदेखि विस्थापित कञ्चनपुरका आरक्षण पीड़ित परिवारलाई कम्तीमा 10 कट्ठा जमीन वा 60 लाख रूपियाँ मुआवजा रकम दिनुपर्ने प्रस्ताव सहितको प्रतिवेदन कार्यदलले हालै सरकारलाई बुझाएको छ। यस सम्बन्धमा कञ्चनपुरबाट हाम्रा संवाददाता हरिश चन्द्र बागको यो रिपोर्ट।
विस्थापित आरक्ष पीड़ित परिवारको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू अझै पनि वन जंगल खोलानाला सड़क छेउछाउ र सार्वजनिक जमीनमा झुपड़ी बनाएर खुला आकाश मुनि कष्टकर जीवन बिताइरहेका छन्। केही दिन अघि मात्रै शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूलाई मुआवजा उपलब्ध गराउने कार्यदल 2077 का संयोजक सुरेन्द्र बमले वन तथा वातावरण मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कञ्चनपुरका आरक्ष पीड़ितको पुनस्थापनाका लागि बुझाएको प्रतिवेदनले आरक्ष पीड़ितहरूको हितमा काम गरेको आरक्ष पीड़ित संघर्ष समितिले जनाएको छ। आरक्ष पीड़ित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हीरा सिंह भण्डारी
29 आयोगले त्यसको समस्याको समाधानको बाटो चाहिँ देखाएनन्। यो 30 आयोगले आरक्ष पीड़ितहरूको पीड़ालाई छोयो भन्ने किसिमको सम्पूर्ण आरक्ष पीड़ितहरू चाहिँ आशावादी भएका छन्।
आरक्ष पीड़ित परिवारलाई कम्तीमा 10 कट्ठा जमीन वा 60 लाख मुआवजा रकम दिनुपर्ने प्रस्ताव सहितको निर्णय गरेर कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन न्यायोचित भएको आरक्ष पीड़ितहरूको ठहर छ। आरक्ष पीड़ित संघर्ष समितिका सचिव मनवीर ओढ,
हामी जनावर र मान्छेसँगै बाँच्न बाध्य भएका छौं। यसको अन्त गर्नको लागि राज्यले कार्यदलका अध्यक्ष सुरेन्द्र बहादुर बमज्यूले जो दर्ता गराउनु भएको छ यो प्रस्ताव, यसलाई तुरन्त कार्यान्वयन गर्नुपर्छ।
गत चैत्र 20 गतेका दिन मन्त्री परिषदको बैठकबाटै नेपाल सरकारले सुरेन्द्र बमको संयोजकत्वमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूलाई मुआवजा उपलब्ध गराउने कार्यदल 2077 गठन गरेको थियो। कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनबाट आरक्ष पीड़ितहरू हर्षित भए पनि प्रतिवेदनमा उल्लेख भए अनुसारको मुआवजा पाउनेमा भने उनीहरू अझै सशंकित छन्। आरक्ष पीड़ित रामदास चौधरी,
राज्यलाई नघिचाएसम्म त हुन्न, 10 कट्टा जमिन 60 लाख रुपियाँ भइसकेपछि जनताको मानसिकमा त परिसकेका छ। अब सरकारलाई दिनको लागि संघर्ष समिति पनि कार्यशील हुनुपर्छ र आयोगले पनि एकताबद्ध भएर जानुपर्छ भन्ने जनताको भाव यही रहन्छ।
विक्रम सम्वत 2058 साल र त्यसअघि पटक पटक गरी वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूलाई व्यवस्थापनका क्रममा हालसम्म जम्मा 5,200 परिवारलाई जग्गा सट्टा भर्न दिई व्यवस्थापन गरेको पाइन्छ भने बाँकी रहेका विस्थापित परिवारहरूको व्यवस्थापन गर्न अति आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पश्चिमी प्रान्तहरूमा अत्यधिक गर्मी बढेपछि त्यहाँका विभिन्न क्षेत्रहरूमा भीषण आगलागी भएको छ। ती प्रान्तहरूमा तापक्रम 47.2 डिग्री सेल्सियस पुगेपछि त्यहाँ बसोबास गर्ने मानिसहरूलाई अन्यत्र जान भनिएको छ। गर्मीका कारण लागेको वन डडेलो निभाउने क्रममा एरिजोना राज्यमा अग्नि नियन्त्रक विमान दुर्घटना हुँदा दुई अग्नि नियन्त्रकको मृत्यु भएको छ भने कतिपय स्थानमा वन डडेलो नियन्त्रणमा कठिनाई भएको बताइएको छ। विज्ञहरूले मौसम परिवर्तनका कारण अत्यधिक गर्मी बढ़ेको दावी गरेका छन्। केही हप्ता अघि मात्रै उत्तरी अमेरिकी क्षेत्रमा अत्यधिक गर्मीका कारण धेरै मानिसले ज्यान गुमाएका थिए। इटलीका राष्ट्रपति जोभेनल मेजको गोली प्रहारपछि भएको हत्यापछि हाइटीमा सुरक्षा स्थिति बुझ्न अमेरिकाले हाइटीमा प्रतिनिधिमण्डल पठाउने भएको छ। अमेरिकी प्रतिनिधिमण्डलले हाइटीका राष्ट्रपतिमा दावेदार तीन राजनीतिज्ञसँग पनि भेट गर्ने भएको छ। हत्यापछि हाइटीका अधिकारीहरूले अमेरिका र संयुक्त राष्ट्रसंघलाई आफ्ना फौज हाइटीको सुरक्षाका लागि पठाउन अनुरोध गरेका थिए। अफगानिस्तानको कन्दाहार प्रान्तमा तालिबान विद्रोहीहरूको नियन्त्रण बढ़ेपछि भारतले त्यहाँ स्थित आफ्नो कूटनीतिक नियोगबाट कर्मचारी फिर्ता बोलाएको छ। अफगान सेना र तालिबान बीच कन्दाहार प्रान्तमा केही दिनदेखि भीषण संघर्ष शुरू हुन थालेपछि भारतले आफ्ना कर्मचारी फिर्ता बोलाएको हो। भेनेजुएलाको राजधानी काराकासमा प्रहरी र केही विद्रोही समूहबीच भिडन्त हुँदा 26 जनाको मृत्यु भएको छ। आफ्नो सीमा क्षेत्र बढ़ाउने भन्दै अघि बढ़ेका ती समूह र प्रहरी बीच भिडन्त हुँदा 4 प्रहरीसहित 22 जनाको मृत्यु भएको बताइएको छ। घटनामा अन्य 40 भन्दा बढ़ी घाइते भएका छन्। प्रहरीले ती समूहबाट भारी मात्रामा हात हतियार समेत बरामद गरेको जनाइएको छ।
उद्यमशीलता नवपरिवर्तन र विज्ञान प्रविधिमा युवालाई के कसरी जोड्न सकिन्छ भन्ने बारेमा छलफल गर्न आइतबारदेखि काठमाडौँमा राष्ट्रिय सम्मेलन शुरू भएको छ। राष्ट्रिय युवा परिषदको आयोजनामा युवालाई अध्ययन अनुसन्धान नवपरिवर्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। उहाँले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले अनुसन्धान र नवपरिवर्तनमा नेपालको शिक्षा कमजोर रहेको उल्लेख गर्दै सरकारले उच्च शिक्षामा बजेट बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर सुनिल बाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजका समस्या समाधान गर्ने माध्यम बनाउनु पर्ने बताउनुभयो। सम्मेलनमा विज्ञान प्रविधि शिक्षा स्वास्थ्य लगायत 4 विषयमा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम रहेको छ। सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करिब 400 युवा वैज्ञानिकहरूको सहभागिता रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 73.33 अङ्कले बढ़ेर 2898.43 बिन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। गत साता दैनिक औसतमा 4.5 अर्ब कारोबार भएको बजारमा आइतबार भने 8 अर्ब भन्दा बढ़ीको शेयरको कारोबार भएको छ। आइतबार 225 कम्पनीहरूका 82,049 पटकको कारोबारमा 8,06,13,82,000 रूपियाँ बराबरका 3,15,88,000 किता शेयरहरू किनबेच भएका छन्। नेप्सेसँगै कारोबार रकममा भएको वृद्धिले पछिल्लो समय निराश भएका लगानीकर्ताहरू उत्साहित भएका छन्। कम्प्युटर एसोसिएशन महासंघ क्यान महासंघ र ज्योति विकास बैंक लिमिटेडले देशभर सूचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन्। नेपालका विभिन्न स्थानमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्त रूपमा तालिम जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्। त्यसका लागि क्यान महासंघ र ज्योति विकास बैंकले समझदारी पत्रमा हस्ताक्षर समेत गरेको महासंघले जनाएको छ। सँगै ज्योति विकास बैंकले क्यान महासंघमा आबद्ध उद्यमी र व्यवसायी सदस्यहरू तथा सदस्य संस्थामा कार्यरत कर्मचारीहरूलाई 15 लाखसम्मको कर्जा लघु उद्यम कर्जाका साथै व्यावसायिक कर्जामा सहुलियत प्रदान गर्नेछ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। अब खेल समाचार। युरोकप फुटबलको उपाधि इटलीले जितेको छ। नेपाली समय अनुसार गैराती 12:45 बजेदेखि लन्डनको वेम्बली स्टेडियममा शुरू भएको खेलमा इटली र इंग्ल्याण्ड दुवै देश खेलको अन्तिम समयसम्म 1-1 गोलकै बराबरीमा रहेपछि पेनाल्टी सुटआउट मार्फत इटलीले इंग्ल्याण्डलाई 2-3 गोल अन्तरले पराजित गरेको थियो। यो सँगै इंग्ल्याण्डको 55 वर्षसम्मको लामो अन्तरालमा फुटबलको मुख्य उपाधि जित्ने लक्ष्य असफल भएको छ भने इटलीले 53 वर्षपछि युरो कप फुटबलको उपाधि दोस्रो पटक जितेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ नेपालमा आयोजना हुने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ नेपालमा आयोजना हुने बताउनु भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाद्वारा गत वर्षको चैत्र 10 गतेदेखि 16 गतेसम्म दशरथ रंगशालामा आयोजना गरिएको नेपाल किर्गिजस्तान र बंगलादेश बीच त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले प्रथम स्थान हासिल गरेको थियो। नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाड़ी छनौट शुरू भएको छ। ललितपुरको सातदो बाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा छनौट प्रक्रिया शुरू भएको हो। अब मौसम सम्बन्धी जानकारी। यो साता पनि मनसून सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बद्दी रहेको प्रदेश नम्बर एक बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। निरन्तरको वर्षासँगै पहाड़ी भूभागमा भूक्षय पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। यसैगरी नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ़न सक्ने तथा मानिसहरूको दैनिक जीवनसँगै यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज देशभर सामान्यदेखि पूर्ण बद्दी रही धेरै स्थानमा हल्का वर्षा हुनका साथै प्रदेश नम्बर एक बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 99%, आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाण्ड उपत्यकामा सूर्योदय बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार फेरि एकपटक सुन्नुहोस्। नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा 10 बुधे सहमति, आज बस्ने पार्टी स्थायी कमिटिको बैठकबाट अनुमोदन गरिने। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाण्डुको वीर अस्पताल स्थित कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन। यही सन् 2021 को अन्त्यसम्ममा सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइसक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। नेपालमा हिजो थप 1831 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित 20 जनाको मृत्यु, 1533 जना संक्रमण मुक्त। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सम्भवत आज सर्वोच्च अदालतले अन्तिम आदेश दिने र युरोकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती भएको फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा 2-3 गोल अन्तरले पराजित गर्दै इटली विजयी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।